अध्ययनको शीर्षक चाहिँ बाइबलका आधारभूत शिक्षाहरू अनि विशेष गरी नयाँ चेलाहरूका लागि नयाँ विश्वासीहरूको निम्ति चाहिँ मुक्ति सम्बन्धी आधारभूत शिक्षाहरू हामी सिक्न लागिरहेका छौँ हाम्रो यो क्लासमा। अनि सबभन्दा पहिला चाहिँ हामी बाइबल सम्बन्धी नै अध्ययन गर्नेछौँ। त्यसैले अहिलेको पहिलो अध्ययनमा हामी बाइबल सम्बन्धी केही कुराहरू सिक्न थाल्नेछौँ। सबभन्दा पहिला चाहिँ बाइबलका विभिन्न नामहरू हामीले हेर्नेछौँ, किनभने नाम महत्वपूर्ण छ। नामबाट कुनै पनि वस्तुको, व्यक्तिको, विशेष गरी बाइबलको व्यक्तिहरूको चरित्र बुझिन्छ। अनि त्यस्तै बाइबलको नामबाट बाइबलको चरित्र बुझिन्छ। त्यसैले सबभन्दा पहिला हामी बाइबलको चारवटा नाम हेर्न लागिरहेका छौँ। अनि पहिलो नाम चाहिँ हिब्रु चारको बाह्रौं पदमा हामीले पल्टाएर हेर्नेछौँ। हिब्रु चारको बाह्रमा आफ्नो बाइबलमा कृपया पल्टाउनु होला। जसरी परमेश्वरकै पनि विभिन्न नामहरू छन् र उहाँको विभिन्न नामहरूबाट उहाँको बारेमा हामीले सिक्न सक्छौ, त्यस्तै गरी बाइबलका विभिन्न नामहरूबाट बाइबलकै बारेमा हामी जान्न सक्दछौ। हिब्रू चारको बारेमा यसरी लेखिएको छ, किनकि परमेश्वरको वचन जिउँदो, प्रभावशाली र कुनै द्विधारी तरवार भन्दा पनि लाग्ने हुन्छ, जसले प्राण र आत्मालाई, जोर्नी जोर्नी र मासीलाई पनि अलग अलग पार्ने गरी छेड्छ, र हृदयका विचार र मनसायहरू खुट्याउने हुन्छ। अब यो पदमा हेर्नुहोस् त, सबभन्दा सुरुमा नै बाइबललाई एउटा नामले जनाइएको छ। त्यो नाम के हो? हिब्रू चारको बारेमा भनिएको छ, परमेश्वरको वचन है। बाइबलको एउटा नाम चाहिँ हो परमेश्वरको वचन। यो नामबाट हामी के बुझ्दछौ? यो बुझ्दछौ कि बाइबल मान्छेको वचन होइन। कसको वचन हो? परमेश्वरको। त्यसैले बाइबलमा मान्छेको विचारहरू, मान्छेको मनसायहरू, राय, व्यक्तिगत भावनाहरूले भरिएको यो पुस्तक होइन, यो परमेश्वरकै वचन हो। परमेश्वर नै यो अचम्मको पुस्तकको लेखक हुनुहुन्छ। रोमी 10 को 17 पनि बाइबललाई यही नामले जनाइएको छ। रोमी 10 को 17, अनि म पढ्नेछु यो पद, यसकारण विश्वास सुनाईद्वारा आउँछ र सुनाई चाहिँ परमेश्वरको वचनद्वारा। बाइबललाई परमेश्वरको वचन भनिएको छ। अब यसरी हामीले बाइबलको एउटा नाम हेर्यो, परमेश्वरको वचन। अब अर्को एउटा नाम पनि हेर्न लागिरहेको छ। त्यो अर्को नाम चाहिँ हामी 2 तिमोथी 2:15 हेर्नेछौ। त्यसैले मसँग पल्टाउनु होला, 2 तिमोथी 2:15। अनि तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोस्, अनि म पढ्नेछु यहाँ 2 तिमोथी 2:15 लेखेको छ, आफूलाई परमेश्वरका ग्रहण योग्य तुल्याउने प्रयत्न गर, एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तो, जसले सत्यको वचन ठिक ठिकसँग छुट्याउँछ। यहाँ चाहिँ बाइबललाई अर्कै एउटा नामले जनाइएको छ। अघि चाहिँ परमेश्वरको वचन भनेर जनाइएको थियो भने यो पदमा चाहिँ सत्यको वचन भनिएको छ। त्यसैले बाइबलको दोस्रो नाम चाहिँ के रहेछ? सत्यको वचन। भनेपछि यो पुस्तक सत्य हो, पुरै सत्य। यसमा केवल सत्य मात्र छ, पूर्ण रूपमा विश्वास गर्न सकिन्छ। यसमा कुनै त्रुटि छैन, यसमा कुनै पनि कुरा जुझेको छैन। एकले अर्को खण्डलाई विरोध गरेको छैन। अनि अब परमेश्वरकै वचनमा पनि कसरी त्रुटि हुन सक्छ होइन? यो सत्यको वचन। अब अर्को ठाउँमा पनि हेर्नेछौँ, तेस्रो नाम हामी पत्ता लगाऊ, यो चाहिँ फिलिपी 2:1 को 15 पदमा हामी पाउने छौं। फिलिपी 2 को 15 पदमा चाहिँ बाइबल को तेस्रो नाम पत्ता लगाउने छ। अनि तपाईहरूले यदि पल्टाउन पनि लेख्न पनि दुईटै गर्न तपाईलाई गाह्रो भयो भने पल्टाउनु मात्र भए पनि हुन्छ। अहिलेको लागि हुन त लेख्नु राम्रो पनि हो, सक्नुहुन्छ भने, तर सक्नुहुन्न भने बाइबल पल्टाउनुहोस् अनि त्यो पदहरूलाई चाहिँ हेर्नुहोस्, किनभने यो पदहरू सब तपाईँलाई लिखित रूपमा यो पाठमा नै मिल्नेछ। फिलिपी 2:15 लेखेको छ कि तिमीहरू निर्दोष र सोझो हो, टेढा र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्कलङ्क सन्तानहरू हो, जुन पुस्ताका बीचमा जीवनको वचनलाई पक्रेर तिमीहरू संसारमा ज्योतिहरू झैं चम्कन्छौ। यो राम्रो बाइबल पदमा बाइबल विश्वास गर्ने अथवा साँचो विश्वासीहरूले चाहिँ एउटा कुरालाई पक्रेर संसारमा ज्योति झैं चम्किन्छन् भनेछ, अनि त्यो कुरा चाहिँ जीवनको वचन भनिएको छ। यो चाहिँ बाइबलको तेस्रो नाम हो। जीवनको वचनलाई पक्रेर विश्वासीहरू यो संसारमा चम्किन सक्छन्। अब किन बाइबललाई जीवनको वचन भनिएको? किनभने यो बाइबल चाहिँ जिउँदो पुस्तक हो। जिउँदो भनेको मतलब यो पुस्तकको सन्देशलाई बुझेर विश्वास गर्नाले मान्छेको जीवनै परिवर्तन हुन्छ। यदि कोही ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हुन्छ। पुराना कुराहरू बिति गएका छन्, हेर सबै कुरा नयाँ भएका छन्। यसरी जीवनलाई नै बदल्न सक्ने यो जीवनको वचन हो। अनि बाइबलको केन्द्रबिन्दु चाहिँ प्रभु येशू ख्रिस्ट हुनुहुन्छ, अनि येशू ख्रिस्टमा विश्वास गर्ने व्यक्तिसँग चाहिँ अनन्त के हुन्छ? जीवन हुन्छ, अनन्त जीवन। त्यसैले बाइबललाई जीवनको पुस्तक पनि भने है। अहिलेसम्म हामीले 3 नामहरू हेर्यौँ बाइबलको, चौथो नाम पनि हेर्नेछौँ। रोमी 1:2 पल्टाउँ। अहिले हामी बाइबलको विषयमा अध्ययन सुरु गरिरहेका छौँ, अनि सबभन्दा पहिला चाहिँ बाइबलका विभिन्न नामहरूलाई हेर्दैछौँ। रोमी 1:2 बाइबलको चौथो नाम पनि हेर्दैछौ, हाम्रो सूचीमा चौथो। रोमी 1:2 लेखेको छ, जुन सुसमाचारको प्रतिज्ञा उहाँले पहिले पवित्र शास्त्रहरूमा आफ्ना भविष्य वक्ताहरूद्वारा आफ्ना पुत्र हाम्रो प्रभु येशू ख्रीष्टको विषयमा गर्नुभएको थियो। यो पदमा बाइबललाई जनाउने अर्को नाम पनि छ, अनि यहाँ चाहिँ बाइबललाई पवित्र शास्त्र भनिएको छ। देख्नुभयो, पवित्र शास्त्र के भनेको? यो शास्त्र भन्ने शब्द जुन नेपालीमा अनुवाद भएछ, यो शब्द ग्रिकमा चाहिँ हो, यसको अर्थ लेखोटहरू। शास्त्रहरू भन्नाले लेखोटहरू, तर लेखोटहरू त अनेकौँ हुन्छ संसारमा। त्यसैले यो बाइबल चाहिँ लेखोट मात्र होइन, यो चाहिँ पवित्र शास्त्रहरू भनेको छ, अर्थात् पवित्र लेखोटहरू। के हो पवित्र भनेको? पवित्र भन्ने शब्दको अर्थ चाहिँ बाइबलमा जहिले पनि अलग, भिन्न, फरक, पृथक, अरूभन्दा भिन्न, छुट्टै भन्न खोजेको। त्यसैले बाइबल चाहिँ अरू सबै सम्पूर्ण संसारको लेखटहरूभन्दा भिन्नै लेखट हो भनेको, फरक लेखट हो, छुट्टै लेखट हो। बाइबल जस्तो अरू कुनै पनि लेखट छैन, त्यसको मतलब यो हो पवित्र शास्त्र भन्नाले। अर्थात् बाइबल एउटा अद्वितीय पुस्तक हो, परमेश्वरबाट केवल एउटै मात्र दिएको पुस्तक यही हो, पवित्र शास्त्र भनेको त्यही हो। एकदम फरक, भिन्न, परमेश्वरद्वारा दिएको लेखोट। अब त्यसैले हामीले बाइबलका 4 नामहरूलाई हामीले हेर्यौँ। हुन त अरू नामहरू पनि छन्, अहिलेलाई हामीले केही संक्षेपमा केही कुराहरू हेर्दैछौँ। अब ती 4 नामहरू लाई एकचोटि हामी दोहोऱ्याउनेछौँ। सबभन्दा पहिलो त बाइबललाई परमेश्वरको वचन भनिएको छ हिब्रू 4:12। दोस्रो चाहिँ बाइबललाई सत्यको वचन भनेको छ 2 तिमोथी 2:15। तेस्रो चाहिँ बाइबललाई जीवनको वचन भनेको छ फिलिपी 2:15 र चौथो चाहिँ बाइबललाई पवित्र शास्त्रहरू भनेको छ रोमी 1:2। त्यसैले परमेश्वरको वचनलाई हामी सधैँ नै अति उच्च आदर गर्न हामीले सिकौँ है अझ सिकौँ। अब बाइबलको विषयमा सबभन्दा बढी जान्ने व्यक्ति को हुनुहुन्छ होला? अब यसको निर्विवाद जवाफ यही हो कि प्रभु यीशु ख्रिस्ट नै हुनुहुन्छ। त्यसैले प्रभु यीशुले बाइबलको विषयमा के भन्नुभएको छ त्यो एउटा हामी सबैको लागि महत्वपूर्ण प्रश्न हो। त्यसैले यीशु ख्रिस्टले बाइबलको विषयमा के भन्नुभएको छ भन्ने कुरा हामी अध्ययन गर्नेछौँ। उहाँले धेरै पटक बाइबलको उल्लेख गर्नुभयो। अब पहिलो चाहिँ हामी यूहन्ना 17:17 हेर्नेछौँ। बाइबलको बारेमा यीशुको गवाही हामी हेर्ने क्रममा सबभन्दा पहिला यूहन्ना सुसमाचारको 17:17। यो पदमा प्रभु यीशुले यसरी भन्नुहुन्छ, तपाईँको सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्, तपाईँको वचन सत्य हो। यो त प्रभु यीशुको भनाइ हो। बाइबल सत्य छ भनेर तपाईँ र मैले कसरी जान्न र निश्चय हुन सक्छौ? यीशुले भन्नुभएकोले, यीशुले भन्नुभयो तपाईँको वचन अर्थात् बाइबल सत्य हो भन्नुभयो। अब हामी यस विषयमा केही पदहरू हेर्नेछौँ। बाइबल सत्य छ भन्ने विषयमा परमेश्वर झुट बोल्न सक्नुहुन्न भन्ने एक दुईटा पदहरू हेर्नेछौँ। पहिला चाहिँ हिब्रू 6:18 बाइबल किन सत्य हुनै पर्छ भने किनभने परमेश्वर झुट बोल्न सक्नुहुन्न। हिब्रू 6:18 यो कुरा लेखिएको छ, यसैले कि हाम्रा सामु राखिएको आशालाई पक्रनका निम्ति शरण लिनलाई दगुरिएकाहरूले अर्थात् हामीले यी दुईटा कहिले बदलिन नसक्ने कुराहरूद्वारा जसको विषयमा परमेश्वरले झुट बोल्नु असम्भव छ भने बलियो सान्त्वना पाऊ। अब यो पदको केवल त्यही 5 शब्दलाई हेर्दैछौँ, परमेश्वरले झुट बोल्नु असम्भव छ। त्यसैले गर्दा परमेश्वरको वचन सत्य हुनुपर्छ। अब यसरी तितस 1:2 पनि हामी यो कुरा लेखेको हामी पाउँछौँ। तितस 1:2 यहाँ लेखेको छ, अनन्त जीवनको आशामा जसको प्रतिज्ञा झुट बोल्नै नसक्नुहुने परमेश्वरले संसार सुरु हुनुभन्दा पहिले गर्नुभयो। झुट बोल्नै नसक्नुहुने परमेश्वरले दिएको वचन त्यसैले सत्य हुनुपर्छ। अब अर्को एउटा पद पनि हेरौँ, यूहन्ना 3:33। अनि यहाँ लेखेको छ, जसले उहाँको गवाही ग्रहण गरेको छ उसले परमेश्वर सत्य हुनुहुन्छ भनी छाप लगाएको छ। परमेश्वर सत्य हुनुहुन्छ। अब परमेश्वरको वचन सत्य छ अनि यीशुले भन्नुभयो तपाईँको वचन सत्य छ। अब एकचोटि हामी तुलना गर, एकातिर परमेश्वर सत्य हुनुहुन्छ भने अर्कोतिर शैतान ऊ कस्तो छ? ऊ त झुटको बाबु भनेछ। अब यूहन्नाको 8 पढाउँदै एकचोटि शैतान सम्बन्धी एउटा चाबी पद चाहिँ यूहन्ना 8:44 हो। यूहन्ना 8:44 शैतानको बारेमा बाइबलले यहाँ केही कुराहरू बताएको पाउँछ। यूहन्ना 8:44 प्रभु यीशुले नै भन्नुहुन्छ, तिमीहरू आफ्ना बाबु शैतानबाट त हौ अनि आफ्नै बाबुका कुइच्छाहरू पूरा गर्न चाहन्छ। यो अविश्वासीहरूलाई उहाँले भन्नुहुन्थ्यो। अनि अब शैतानको बारेमा भन्नुहुन्छ, त्यो सुरुदेखि नै हत्यारा थियो अनि सत्यमा रहेन किनकि त्यसमा सत्य छँदै छैन। जब त्यसले झुट बोल्दछ तब त्यो आफ्नै तर्फबाट बोल्दछ किनकि त्यो झुट हो र झुटको बाबु हो। यहाँ तीन पटक शैतानको बारेमा बयान गर्दाखेरि प्रभु येशूले भन्नुहुन्छ त्यो चाहिँ झुट हो, त्यो झुट हो, त्यो झुटको बाबु हो। अनि तर प्रभु येशूको वचन चाहिँ सत्य छ, 45 पद, तर मैले सत्य बोलेको हुनाले तिमीहरू मलाई विश्वास गर्दैनौ। अनि 46 पद पनि, तिमीहरू मध्ये कसले मलाई पापको विषयमा दोषी ठहराउँछ, तर म सत्य बोल्दछु भने तिमीहरू मलाई किन विश्वास गर्दैनौ। यसरी परमेश्वरको वचन सत्य छ, तर अर्कोतिर शैतान छ जो चाहिँ झुट, अनि उसले जहिले पनि बाइबलको विरोध गर्छ। अब प्रभु येशूले बाइबलको विषयमा अरू के के बताउनु भयो त? एउटा त यो चाहिँ सत्य छ भन्नुभयो, अरू के बताउनु भयो? यूहन्ना 10:35 पदमा हामी हेर्नेछौँ, यूहन्ना 10:35 पदमा प्रभु येशूले यसरी भन्नुहुन्छ, जस कहाँ परमेश्वरको वचन आयो तिनीहरूलाई उहाँले ईश्वरहरू भन्नुभयो भने, अनि पवित्र शास्त्र भङ्ग हुन सक्दैन। यहाँ प्रभु येशूले धेरै महत्वपूर्ण कुरा बताउनुहुन्छ बाइबलको विषयमा, त्यो के भने पवित्र शास्त्र अथवा बाइबलमा लेखेको कुरा कहिले पनि रद्द हुन सक्दैन, नष्ट हुन सक्दैन, भङ्ग हुन सक्दैन। उहाँले जे भन्नुभएको छ त्यो चाहिँ पुरा हुन्छ। यो धेरै महत्वपूर्ण कुरा छ। प्रभु येशूले अर्को कुरा पनि भन्नुभयो, लुका 24 एकचोटि पल्टाउनुहुन्छ, लुका 24 अध्यायको 44 पदमा बाइबलको विषयमा प्रभु येशूको अर्को भनाई हामी पढ्नेछौँ, लुका 24:44। लुका 24:44 म पढ्नेछु, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मूसाको व्यवस्था, भविष्यवक्ताहरू र भजनका पुस्तकहरूमा मेरो विषयमा जे लेखिएका थिए ती सबै कुराहरू पूरा हुनु पर्दछ, भनी मैले तिमीहरूसँग हुँदा तिमीहरूलाई भनेका वचनहरू यिनै हुन्। प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ कि बाइबल पूरा हुनै पर्दछ। उहाँले बाइबल भन्ने शब्द त प्रयोग गर्नुभएको छ नि यहाँ, तर उहाँले बाइबललाई तीन भाग लगाउनु भएको छ, पुरानो नियम बाइबललाई तीन भाग लगाउनु भएको छ, मूसाको व्यवस्था पहिलो भाग, भविष्य वक्ताहरू दोस्रो भाग, र भजनका पुस्तकहरू तेस्रो भाग। अनि उहाँले भन्नुहुन्छ यी तीनै भागमा मेरो विषयमा जे लेखेका थिए ती सबै कुराहरू पुरा हुनु पर्दछ। त्यसैले प्रभु येशूले भन्नुहुन्छ बाइबल अर्थात् पवित्र शास्त्र पुरा हुनु पर्दछ, अर्थात् पुरा हुन्छ, यो पुरा भइसार्छ निश्चय पनि। प्रभु येशूले अर्को कुरा पनि भन्नुभएको छ, मत्ती 5 जानुहोस् त एकचोटि, बाइबलको विषयमा प्रभु येशूले हामीलाई कुनै पनि शङ्का बाँकी नरहने प्रकारले विभिन्न तरिकाले हाम्रो हृदयदेखि नै बाइबल परमेश्वरको वचन हो भन्दै, यो सत्य हो, यो पुरा हुनै पर्छ, यो भङ्ग हुन सक्दैन भनेर भरोसा गरेको चाहनुहुन्छ। शैतानले त जे चाहँदैन, शैतानले त भन्छ परमेश्वरले भन्नुभएको छ र भन्छ, हवाला जस्तो उसले त शङ्का उठाउन चाहन्छ, तर प्रभु येशूले चाहिँ हाम्रो पुरा भरोसा यहाँ राखेको चाहनुहुन्छ। अब यो ज्यादै अचम्मको पद पढ्न लागिरहेछ, मत्ती 5:18 हो, यो चाहिँ बाइबलको विषयमा प्रभु येशूले भन्नुभएको यो अर्को ज्यादै महत्वपूर्ण पद हो। उहाँले भन्नुहुन्छ किनकि म तिमीहरूलाई साँचो भन्दछु, जबसम्म आकाश र पृथ्वी बिति जाँदैनन् तबसम्म व्यवस्थाबाट बाइबलबाट एक मात्रा अथवा एक बिन्दु पनि सबै पुरा नभइन्जेल कुनै रीतिले बित्ने छैन। बाइबलमा परमेश्वरले भन्नुभएका सबै कुराहरू निश्चय नै पुरा हुनेछन् भन्ने हुनुहुन्छ प्रभु येशू। यो पदमा उहाँले एउटा मात्रा अथवा एउटा बिन्दुको कुरा गर्नुभएको छ। अब पुरानो नियम बाइबल हिब्रू भाषामा लेखिएको थियो, अनि जसरी नेपाली भाषा चाहिँ हामी देवनागरी लिपि प्रयोग गर्छौं क देखि ज्ञ हैन अनि त्यस्तै हिब्रु वर्णमाला मा पनि उनीहरूको अक्षरहरू हुन्छन् है 22 अक्षर छ अनि हिब्रू वर्णमालामा चाहिँ सबभन्दा सानो अक्षरलाई चाहिँ मात्रा भन्छ है उनीहरूको भाषामा योद भन्छ है जस्तो कि के जस्तो भने हाम्रो जस्तो कि पङ्खा छ होइन अनि हामीले पङ्खा लेख्दाखेरि प अनि प माथि एउटा थोप्लो दिन्छौँ होइन अनि ख आकार गरेर पङ्खा लेख्छौँ अथवा जुन त्यसको उदाहरण अहिले आउला पङ्खाको अब खालाई विचार गर्नुहोस् त ख छ अनि त्यसपछि एउटा मात्रा राखेको छ हामीले आकार रेखा छ अब पङ्ख गर्यो भने त अर्थ नै भएन तर एउटा लाइन धर्स कोर्न साथ पङ्खा भन्ने अर्थ आउँदो रहेछ भनेपछि त्यो धर्स महत्त्वपूर्ण छ कि छैन होला छ है त्यस्तै गरी प माथि भएको त्यो थोप्लो भएन भने पखा हुन्छ त्यो थोप्लो महत्त्वपूर्ण छ कि छैन होला महत्वपूर्ण छ अनि प्रभु यीशुले भन्दै हुनुहुन्छ कि बाइबलको हरेक धर्स हरेक थोप्लो पनि महत्वपूर्ण छ अनि पुरा हुने छ अर्थात् उहाँले भन्दै हुनुहुन्छ बाइबलको वाक्यहरू मात्र होइन बाइबलको शब्दहरू मात्र होइन बाइबलको अक्षर मात्र होइन अक्षरको भाग भाग पनि महत्वपूर्ण छ भनेपछि परमेश्वरले आफ्नो वचन अक्षरशः हरेक भाग पुरा गर्नुहुनेछ भनेर बताइएको छ अब प्रभु यीशुले अर्को कुरा पनि गर्नुभएको हेर्नेछौ यो प्रभु यीशुको गवाईको बुनाहरू मध्येमा अन्तिम बुदा त्यो चाहिँ मत्तीको 24 अध्यायमा जानेछौ मत्तीको 24 अध्याय अनि मत्ती 24 34 र 35 पदहरूमा बाइबलको विषयमा उहाँले यो अर्को महत्वपूर्ण गवाई दिनुहुन्छ म तिमीहरूलाई साँचो भन्दछु यी सबै कुराहरू पुरा नभएसम्म यो पुस्ता कुनै रीतिले बित्ने छैन आकाश र पृथ्वी बित्ने जानेछन् तर मेरा वचनहरू कुनै रीतिले बित्ने छैन त्यसैले हामी पूर्ण रूपमा पक्का निश्चित हुँदै बाइबल पढ्न सक्छौँ यो जानेर कि परमेश्वरको वचन सत्य छ भङ्ग हुन सक्दैन यो पुरा हुनै पर्छ यसको बिन्दुहरू मात्र पनि पुरा हुनेछ आकाश र पृथ्वी बिग्रिरहे पनि परमेश्वरको वचन चाहिँ यो पुरा हुनुपर्छ अब हामीले दुईटा कुरा हेऱ्यौँ अहिलेसम्म एउटा त बाइबलका नामहरू हेऱ्यौँ अनि त्यसपछि हामीले चाहिँ बाइबलको विषयमा येशूको गवाहीलाई हेऱ्यौँ अब तेस्रो कुरा हामी अध्ययन गर्नेछ बाइबलको विषयमा त्यो के भने बाइबलको बारेमा बाइबल आफैले के भन्दछ बाइबलले आफ्नै बारेमा के बताउँछ भनेर हेर्दाखेरि हामी चाहिँ सबभन्दा पहिला दोस्रो तिमोथी 3:16 पदमा हामीले पल्टाउनु पर्छ दोस्रो तिमोथी 3:16 यो पद बाइबलको विषयमा यदि एउटा पद मात्र तपाईँले कण्ठ गर्न चाहनुहुन्छ भने तपाईँले यो पद कण्ठ गर्न राम्रो हुन्छ अनि त्यसपछि अरू पदहरू पनि बाइबलकै विषयमा यो पदले के बताउँछ दोस्रो तिमोथी 3:16 यहाँ लेखेको छ सबै पवित्र शास्त्र भनेको बाइबल हो परमेश्वरको प्रेरणाद्वारा दिएको हो अब त्यही एउटा भागलाई मात्र हेरेँ मैले सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो अब यो भनेको के हो प्रेरणाद्वारा दिएको हो भन्नुको अर्थ के हो यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ सबै पवित्र शास्त्र परमेश्वर निश्वासित हो भन्न पनि सकिन्छ निश्वासित भनेको जस्तो कि बोल्दाखेरि हामीले शब्दहरू निश्वासन गर्छौँ भनेको सास बाहिर हामीले निकाल्छौँ निश्वासन गर्छ अब सास बाहिर ननिकालिकन हामी बोल्न सक्दैनौँ होइन सक्नुहुन्छ जस्तो लाग्छ भने प्रयास गर्नुहोस् कुनै बेला सासै नभरिकन बोल्न खोजि सकिन्छ होला सकिन्न अनि यो प्रेरणाद्वारा दिएको हो भन्ने शब्द चाहिँ के हो भने ग्रिक भाषामा चाहिँ परमेश्वरकै सासद्वारा दिएको भने भने परमेश्वरले बोल्नु भएको अर्को शब्द हो अनि हामीले बुझ्ने भाषामा गर्नु हो जस्तो कि हामी बोल्दाखेरि यो सास निक्लिन्छ त्यस्तै परमेश्वरको मुखबाट निस्केको भन्न खोजेको अर्थात् पुरै बाइबल परमेश्वरको मुखबाट निस्किआएको हो भनेछ तपाईँको हातमा भएको बाइबल परमेश्वरको मुखबाट निस्केको परमेश्वरले पनि भन्नुभयो मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले एक्चुली यशाया 40 5 यो बुझ्नलाई त्यहाँ पल्टाउँ यशाया 40:5 अनि यहाँ लेखिएको छ अनि परम प्रभुको महिमा प्रकट गरिनेछ र सारा मानव जातिले त्यो एकै साथ देख्नेछन् किनकि परम प्रभुको मुखले नै भनेको छ परम प्रभुको मुखले नै भनेको छ परमेश्वरको प्रेरणाद्वारा दिएको परमेश्वरद्वारा निश्वासित भएको वचनहरू अब अर्को ठाउँमा पनि हेर्नेछौ भजन संग्रह 33:6 भजन संग्रह 33:6 परमेश्वरको प्रेरणाद्वारा दिएको हो यो बाइबल भनेर भन्नुको मतलब के हो भन्ने बुझ्न खोज्दैछौ भजन संग्रह 33:6 यहाँ संसारको सृष्टि आकाश पृथ्वीको सृष्टि यो ताराहरूको सृष्टिको बारेमा यसरी लेखेको छ परम प्रभुको वचनले आकाशहरू निर्माण भए भनेछ पहिलो भागमा र दोस्रो भागमा लेखेको छ र उहाँकै मुखको सासले त्यहाँका ग्रह नक्षत्रहरू भनेको छ त्यसैले परमेश्वरको वचन भनिएको छ पहिलो भागमा दोस्रो भागमा चाहिँ उहाँकै मुखको के भनेछ सास भनेछ त्यसैले परमेश्वरको वचन भनेको चाहिँ परमेश्वरकै मुखको सास रहेछ उहाँले आकाश पृथ्वी सृष्टि गर्दाखेरि पनि उहाँको वचनद्वारा भनेको मतलब उहाँको मुखको सासद्वारा उहाँले केही भन्नुभयो अनि त्यो भयो उज्यालो होस् भन्नु उज्यालो भयो त्यसरी बनिएको थियो भने त्यस्तै गरी हाम्रो हातमा भएको बाइबल जसरी हामीले गाउने गर्छौँ आहा कति मिठो वचन प्रभुले दिएको रचना उहाँको यो मुखको सास आकाश पृथ्वी उहाँको रचना हो भने यो बाइबल पनि उहाँको विशेष रचना हो लिखित रूपमा हामीलाई उहाँको मन दिनुभएको छ आफ्नो हृदय मन हामीलाई खोलाउनु भएको छ कति अनमोल पुस्तक हाम्रो हातमा छ अब त्यसैले बाइबलको विषयमा बाइबलले के भन्दछ भन्ने कुरामा एउटा कुरा हेर्यो दोस्रो तिमोथी 3:16 भन्छ बाइबल चाहिँ परमेश्वरको प्रेरणाद्वारा दिएको भनेको के रहेछ उहाँको मुखको सासले चाहिँ उहाँको मुखबाट निस्किआएको बोली आवाज सन्देश अब दोस्रो कुरा हेर्नेछौ बाइबलको विषयमा बाइबलले के भन्छ त्यो चाहिँ हो दोस्रो पत्रुस 1:21 अनि कुनै मान्छेलाई बाइबलको विषयमा उसलाई केही ज्ञान नभएको मान्छेलाई सुसमाचार सुनाउँदाखेरि बाइबलको विषयमा बताउँदाखेरि मैले यो पदहरू देखाउने गर्दछु अनि यो दोस्रो पत्रुस 1:21 देखाउँदै के बताउने गर्छु भने हेर्नुहोस् त यो बाइबल चाहिँ कसरी आइपुग्यो त परमेश्वरको वचन कसरी मान्छेको हातमा आइपुगेको छ यो पदले बताउँछ दोस्रो पत्रुस 1:21 किनकि कुनै पनि समयमा भविष्यवाणी भनेको परमेश्वरको वाणी वचन मानिसको इच्छाद्वारा आएन तर परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले यो पदले बताउँदैछ कि परमेश्वरको वचन कसरी आयो अब अहिलेको गुनामा चाहिँ हामीले अध्ययन गर्यौं कि पवित्र शास्त्र त परमेश्वरकै मुखको सास हो त्यो भन्दाखेरि कति मान्छेले भन्ला अरे तर कहाँ हो र त्यो हो र किनभने बाइबल त मैले सुने अनुसार युहन्नाले लेखेको रे मोसाले लेखेको रे पत्रुसले लेखेको रे होइन अनि मर्कुसले लेखेको भन्छन् कसरी परमेश्वरको वचन हो र यो भन्छ अब दोस्रो पत्रुस 1:21 त्यो प्रश्नको जवाफ दिन्छ बाइबल कुनै पनि समयमा मान्छेको इच्छाद्वारा लेखिएको होइन भनेको छ। तर परमेश्वरका पवित्र जनहरू मान्छेहरू नै पवित्र आत्माद्वारा प्रेरणा पाएर बोलेका हुन् र पछि लेखेका। अब यसको अर्थ बुझ्नलाई एउटा उदाहरण हामी लिनेछौ। हामीले एउटा गाउने भजन छ, यहोवा मेरो गोठाला मलाई केही घटी हुँदैन। त्यो भजन चाहिँ वास्तवमा बाइबलकै भजन हो, जुन चाहिँ भजन संग्रह 23 अध्यायको पहिलो पद। अनि त्यो भजन लेख्ने मान्छे को थिए तपाईँलाई थाहा छ होला, दाऊद थिए, जो चाहिँ मेरो गोठालो थियो पहिला, पछि राजा भए। अनि उसले लेखे, यहोवा मेरो गोठालो, परम प्रभु मेरो गोठालो हुनुहुन्छ भनेर। तर जुन उसले लेखे नि परम प्रभु मेरो गोठालो हुनुहुन्छ, त्यो लेख्नको लागि उसलाई, ऊ एउटा पवित्र जन हो, एउटा परमेश्वरको जन हो, उसलाई यो पदले भन्छ पवित्र आत्माले प्रेरणा दिएको हो। अर्थात यो ठाउँमा यो प्रेरणा भन्ने शब्द चाहिँ चलाउनु, यो अलिक फरक शब्द हो, अनुवाद चाहिँ त्यही शब्दले गरेछ प्रेरणा। तर यो शब्द अर्थ हो पवित्र आत्माले दाऊदलाई चलाएको थियो त्यो लेख्नको लागि, उसलाई त्यो लेख्नको लागि परमेश्वरले प्रयोग गर्नुभएको थियो। अब यो कुरा दाऊद आफैले पनि भनेको छ, दाऊदले भनेको छ कि परमेश्वरले चलाएर मैले लेखेको। त्यो चाहिँ हामी पढ्नेछौँ दोस्रो समूहमा, एकचोटि जाउँ दोस्रो समूह 23 अध्यायमा। बाइबलमा लेखिएका भजनहरू, पत्रहरू, हामीले लेखेको गीत र चिठी जस्तो होइन, हामीले पनि आत्मिक गीतहरू लेख्न सक्छौँ, गाउन सक्छौँ, अनि हामीले पनि पत्रहरू लेख्छौँ एकअर्कालाई, होइन। तर जुन जुन भजनहरू र पत्रहरू र खण्डहरू बाइबलमा छन् तिनीहरू चाहिँ प्रत्यक्ष रूपमा सिधै परमेश्वरकै आत्माले चलाएर लेखिएका हुन्। दाऊद आफैलाई भन्न हामी दिउँ, दोस्रो समय 23 अध्यायको दुई पदमा हामी पढ्नेछौ। उसले भन्छन्, परम प्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो मुखमा थियो। यो दाऊदले भन्दैछ, एक पदमा हेर्नुभयो भने त्यो प्रष्टै हुन्छ। दाऊदका आखिरी वचन यिनै हुन्, इसैका छोरा दाऊदको वाणी यही हो, ती मानिसको वाणी जसलाई परमेश्वरले उच्च पार्नुभयो, याकुबका परमेश्वरका अभिषिक्त राजा र इजरायलका भजनहरू गाउनेको वाणी। अनि दुई पद भनेछ, परम प्रभुका आत्मा मद्वारा बोल्नु भयो। त्यसैले तपाईँहरूलाई एउटा प्रश्न सोध्छु, है, दाऊदको मुखमा अथवा दाऊदद्वारा को बोल्नु भएछ? यो पद अनुसार परम प्रभुको आत्मा बोल्नु भएछ। अनि दोस्रो पत्र 1:21 त्यही भनिरहेछ, परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले भनेछ। अनि दाऊदले पनि त्यही लेखेको थियो, उहिले परम प्रभुको आत्मा मद्वारा, एउटा मान्छेद्वारा बोल्नु भयो र उहाँको वचन मेरो मुखमा थियो। दाऊदको मुखमा कसको वचन थियो? दाऊदको वचन कि परमेश्वरको वचन? परमेश्वरको वचन हो है। अब जवाब आयो, परमेश्वरको मुखको वचन दाऊदको मुखमा राखिएको रहेछ, अनि दाऊदले लेखेको रहेछ पवित्र आत्माद्वारा चलाइएर। अनि जब उसले यहोवा मेरो गोठालो हुनुहुन्छ भनेर लेखे, परमेश्वरले चाहनुभएकै शब्दहरू चाहनुभएकै तरिकाले ठिक ठिक अक्षर अक्षर लेखे। एउटा पनि त्यहाँ चाहिँ दाऊद आफैले परमेश्वरले नचाहिकन लेखेको त्यहाँ शब्द एउटा पनि छैन, बाइबल यसरी लेखिएको। अब वास्तवमा परमेश्वरले यी लेखकहरू, बाइबलका लेखकहरूलाई बाइबल लेख्नका लागि परमेश्वरको आफ्नो अगाडिदेखिको योजना थियो, त्यो कुरा पनि हामी हेर्नेछौँ। परमेश्वरले उहिलेदेखि योजना गर्नुभएको थियो, यहाँसम्म कि उनीहरू जन्मिनुभन्दा अगाडि पनि परमेश्वरले निर्णय गरिसक्नु भएको थियो, योजना गरिसक्नु भएको थियो, म फलानाद्वारा बाइबलको फलाना पुस्तक लेख्छु। अब यर्मिया 1 जाउँ, त्यो कुरा हामी हेर्नलाई। बाइबलको कुनै पनि खण्ड मान्छे एक दिन के गर्नु होला, आज खै काम छैन, बाहिर पानी परिरहेछ, एउटा पुस्तक लेख्नु पर्ला, ल आज चाहिँ म बाइबलको एउटा यस्तो पुस्तक लेख्छु भनेर त्यसरी कहिले पनि लेखेको होइन। त्यो व्यक्तिहरूका परमेश्वरको वचन पवित्र आत्माद्वारा आएको थियो अनि उनीहरूले चाहिँ पवित्र आत्माद्वारा चलाइएर लेखेको हुन् अनि उनीहरूलाई त्यो ठाउँमा पुर्याउन अर्थात् बाइबलको यी शब्दहरू लेख्नलाई तयार गर्न परमेश्वरले अगाडिबाट नै उनीहरूलाई तयार गर्नुभएको थियो आफ्नो यो भाँडोलाई तयार गर्नुमा यर्मिया 1:5 यर्मिया आफैले यसो भन्छन् परम प्रभुको यो वचन मौका आयो 5 मैले तलाई गर्भमा रच्नु भन्दा अघि नै तलाई चिनिसकेको थिएँ र जन्मनु भन्दा अघि नै मैले तलाई अलग गरे मैले तलाई जाति जातिहरूका निम्ति एक अगम वक्ता नियुक्त गरे अगम वक्ता मेरो बाइबल लेख्ने एउटा व्यक्तिको रूपमा तिमीलाई कहिले चुने कहिले अलग गरे तिमी जन्मेनौ नि पहिला त्यसैले यसो एकछिन विचार गरौँ है जस्तो कि दाउदलाई भजन सङ्ग्रह 23 लेख्न तयार गर्न उहिलेदेखि परमेश्वर योजना थियो त्यसैले ऊ चाहिँ हुर्किँदाखेरि के भएर हुर्क्यो एउटा भेडे भेडा गोठालो भएर हुर्क्यो त्यसैले उसलाई चाहिँ त्यो सब अनुभव भएर लानुभयो अनि उसले अनुभव गरे ओहो परमेश्वर अब उसले अनुभव गरे मैले आफ्नो भेडाहरूको वास्ता जसरी गर्छु त्योभन्दा धेरै वास्ता त परमेश्वरले मेरो गर्नुहुँदो रहेछ अनि पछि गएर उसले लेख्यो परम प्रभु मेरो गोठालो त्यसरी परमेश्वरले मानिसहरूलाई तयार गराउनु भएको थियो अनि उनीहरूले लेखे अब यो भयो हामीले हेरेको कसरी बाइबल चाहिँ मानिसहरूद्वारा परमेश्वरको आत्माद्वारा चलाएर लेखिएको अब यसैया 40 पढौँ अर्को बुला हेर्नेछौँ बाइबलको बारेमा बाइबलले नै के भन्दछ यसैया 40:8 यहाँ पढ्छौ घाँस फैलाउँछ फुलहरू झरिहाल्छ तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहनेछ परमेश्वरको वचन कहिलेसम्म खडा रहन्छ यहाँ भनेछ सधैँभरि खडा रहन्छ परमेश्वरको वचन अनन्तसम्म स्वर्गमा स्थिर छ रहन्छ पनि भनेको छ वचनसँग 119:90 यहाँ अहिले नपल्टा है अब यसरी बाइबलको विषयमा तिनवटा कुरा हेर्यो बाइबलले नै के भन्छ यो चाहिँ परमेश्वरको प्रेरणाद्वारा दिएको दोस्रो यो चाहिँ परमेश्वरको आत्माले पवित्र जनहरूलाई चलाइएर लेखिएको हो तेस्रो यो वचन चाहिँ सदा सर्वदा खडा रहन्छ यो टलेर जाँदा बाइबलले नै भन्दछ अब एउटा बुढा हेरेर हाम्रो पहिलो क्लास अन्त गर्नेछ त्यो के भने अनि मैले चाहिँ सुसमाचार सुनाइरहँदा अथवा कोही व्यक्तिलाई बाइबलको विषयमा बताउँदा चाहिँ यो पनि प्रयोग गर्ने गर्छु मैले भन्छु हेर्नुहोस् दाजु अथवा दिदी अथवा भाइ बाइबलमा मात्रै लेखिएको छ कि परमेश्वर यसो भन्नुहुन्छ भनेर परमेश्वर यसो भन्नुहुन्छ भनेर त्यो वाक्यांश सयौं पटक है त्यो दोहोरिएको छ तपाईँहरू यसो यहाँ हुनुहुन्छ होइन जस्तो कि कुनै ठाउँमा यसो पल्टाएर तपाईँ यसो हेर्नुभयो भने यसैयाको कुनै पनि ठाउँमा भेटिहाल्नुहुन्छ किनकि परम प्रभु यसो भन्नुहुन्छ ऊ यहाँ हेर्छु परम प्रभु यसो भन्नुहुन्छ भेटाउनु पनि कारण छैन छैन यसै कारण परम प्रभु परमेश्वर यसो भन्नुहुन्छ एउटै पालनमा मेरो आँखा सरस्वती लाउँदाखेरि 3 आइसक्यो अब त्यस्तै गरी हामी इजिकियलको पुस्तकमा यसो पल्टाउँ त्यतिकै जता पल्टिन्छ पल्टिन्छ ल मेरो यहाँ 23 पुगेछ यस्तो हेर्छु त परम प्रभुको यो वचन मौका आयो इजिकियल भन्दैछ फेरि अर्को ठाउँमा हेर्छु तब परम प्रभुको यो वचन मौका आयो त्यस्तै गरी यर्मियामा यसो पल्टाएँ पछि यर्मिया ल यसो पल्टाउँदाखेरि तैले तिनीहरूलाई भन् परम प्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ धेरै ठाउँमा हामी नपल्टाइकन पनि हेर्दाखेरि फेरि यहाँ तब परम प्रभुले मलाई भन्नुभयो यस्तो किताब त कहीँ पनि छैन संसार परमेश्वर यसो भन्नुहुन्छ परम प्रभुको वचन मौका यसरी आयो परम प्रभु भन्नुहुन्छ यसरी सयौं पटक दोहोरिएको छ त्यसैले परमेश्वरले रच्नुभएको यो पुस्तकभरि उहाँले आफ्नो नाम लेख्नु भएको छ अथवा हस्ताक्षर गर्नु भएको छ मैले भनेको यो भनेको छ हस्ताक्षर यो मैले नै भनेको भने यसरी बाइबलको बारेमा हामीले तिनवटा कुरा हेरेमा चाहिँ बाइबलका विभिन्न नामहरू हेर्यौं, बाइबलको बारेमा यीशुको गवाहीलाई हेर्यौं र बाइबलको बारेमा बाइबलकै गवाहीलाई हेर्यौं। अब एउटा पद हेरेर हाम्रो यो क्लासलाई अन्त गर्न सक्छौँ, त्यो चाहिँ यसैया 66। यहाँ चाहिँ हाम्रो लागि एउटा चुनौती छ, यदि तपाईँ र मेरो हातमा भएको यो पुस्तक एउटा अद्वितीय पुस्तक हो, यो परमेश्वरको वचन हो, यो परमेश्वरको प्रेरणाद्वारा दिएको अकाट्य त्रुटि रहित जीवनको सत्यको पवित्र शास्त्र वचन हो भने हामीले कसरी पढ्नुपर्छ? यसैया 66 एक र दुई पदमा यसरी लेखेको छ, परम प्रभु यसो भन्नुहुन्छ, फेरि पनि दोहोऱ्याउँछ, स्वर्ग मेरो सिंहासन हो र पृथ्वी चाहिँ मेरो पावदान हो, मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ, मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ, के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए, परम प्रभु भन्नुहुन्छ, जो आत्मामा दिन र चूर्ण छ र मेरो वचनमा कामदछ त्यसलाई म आदर गर्छु। यो वचनलाई हाम्रो मनमा राख्न हामी खोज्छौँ। हामी बाइबल खालि एउटा पनि अरू पुस्तक पढाए जस्तो कहिले पढ्नुहुन्न। जहिले पनि बाइबल खोल्दाखेरि तपाईँले यो सम्झँदै खोल्नुहोस्, यो परमेश्वरको वचन हो, परमेश्वर मसँग बोल्न चाहनुहुन्छ, तर मेरो हृदय ठिक हुनुपर्छ यो वचन पढ्नलाई। यहाँ भनेको छ मेरो आत्मा चाहिँ दिन हुनुपर्छ, भनेको गरिब एउटा खाँचोमा परेको महसुस गर्दै एउटा केही कुराको खोजी गर्ने व्यक्ति जस्तै, जस्तो कि एउटा गरिब व्यक्तिले चाहिँ कसैबाट सहायता खोजिरहन्छ, कसैले मलाई केही दिन्छ कि भनेर हेरिरहन्छ, अनि हामीले बाइबल पढ्नु त्यसरी हो, मलाई परमेश्वरको सहायता चाहिन्छ, म एउटा कमजोर व्यक्ति हुँ भन्दै। र दोस्रो कुरा भने छ, जो आत्मामा दिन मात्र होइन चूर्ण छ, यो शब्दको अर्थ हो धुलो पारिनु, चूर्ण भनेको पिठो जस्तै धुलो जस्तै, अर्थात् हाम्रो हृदय चाहिँ एकदम नम्र पश्चतापी भनौँ। र परमेश्वरको वचन यदि हामी दिन र चूर्ण हुँदै, र तेस्रो कुरा लेखेको छ, र मेरो वचनमा काम नै छ, ऊ वचन परमेश्वरको वचन खोल्दाखेरि ऊ एकदम डराउँदछ, ठिक प्रकारले परमेश्वरको आदर गर्दछ, परमेश्वरले जे भन्नुहुन्छ त्यो सत्य हो र म यसको अधीनमा हुनुपर्छ, म परमेश्वरलाई आदर गर्दै पढ्नेछु, परमेश्वर मसँग बोल्न चाहनुहुन्छ भन्दै जसले पढ्छ त्यसलाई म आदर गर्छु, भन्नुहोस् त्योसँग म बोल्छु, त्योसँग म बस्छु, मेरो भवन नै त्यहाँ बनाउँछु भन्नुहोस्। त्यो हृदय जो चाहिँ त्यसरी बाइबल पढ्दछ, त्यसैले बाइबल पढ्दाखेरि चाहिँ परमेश्वर, तपाईँ जब बाइबल खोल्नुहुन्छ तपाईँको सामु परमेश्वर नै उभिएर बोल्न थाल्नु भए जस्तै हो, त्यसरी पढ्नुहोस्, त्यही परमेश्वर उभिएर तपाईँसँग बोल्न थाल्नु भए जस्तै हो बाइबल पढ्नु भने। अनि हामीले पढाउँदा कति नबुझौँला, तर प्रार्थना गर्दै परमेश्वर सहायता माग्दै ध्यान दिँदै यदि हामीले पढ्यौँ भने परमेश्वर हामीसँग बोल्नुहुन्छ र हाम्रो जीवनलाई परिवर्तन गर्दै लानुहुन्छ। आउनुहोस् हामी यो पहिलो क्लासलाई अन्त गर्नेछौँ।